यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित। बाह्र पर्साका सीमा नाकाहरूमा गृहमन्त्रीद्वारा छड्के अनुगमन। सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रण गर्न जिल्ला स्थित सुरक्षा प्रमुखहरूलाई कडा निर्देशन। अमेरिका र इरान बीच एकअर्कामाथि आक्रमण जारी। युद्धविराम उल्लङ्घन गरेको एकअर्कामाथि आरोप। र अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 2026 को नकआउट समीकरण पूरा। नकआउटमा पुग्ने 32 टोलीको टुङ्गो। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सभाबाट पारित भएको सभामुख डोल प्रसाद अर्यालले घोषणा गर्नुभयो। आर्थिक विधेयक 2083 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले प्रस्तुत गरेको निजी विद्यालयको शुल्कमा 3% लाग्ने कर गरिब तथा निम्न आय भएका नागरिकलाई लक्षित नभई सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणाली सुदृढ बनाउन ल्याएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएका भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विधेयकले विभिन्न 20 शीर्षकमा कर लिने व्यवस्था गरे पनि आयकर छुटेको सम्बन्धमा स्पष्ट पार्नुपर्ने, करका दायराहरू सरल र निजी क्षेत्रका व्यवसायले बुझ्न सक्ने हुनुपर्ने बताउनुभयो। पुँजीगत खर्च न्यून विनियोजन गरेर चालु खर्च वृद्धि गर्दा मुलुकको विकास प्रयास प्रभावित हुने, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिने करको दर हेरफेरलाई वैज्ञानिक र व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। उहाँले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना आफ्नै खर्चमा पनि ठूला आयोजनामा गरिरहेको र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले ऋणहरू आफै स्वचालित ढङ्गले तिर्न सक्ने क्षमता बनाउनु पर्ने भन्दै ऋणले आर्थिक सामर्थ्य र आर्थिक गतिविधि बढाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो। छलफलमा सांसदहरूले ऋणलाई खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले सार्वजनिक खरिद संशोधन दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 2083, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, कक्षा 12 परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याग गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीका कारण लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा 12 नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरू नतिजामा समेत नन ग्रेड देखिनु दुःखद भएको बताउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै छिटोभन्दा छिटो निलम्बन फुकुवाका लागि प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो। सांसदहरूले सडक ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरवाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानुनी व्यवस्था ल्याउन सरकारसँग माग गर्नुभयो। सांसदहरूले बिपी राजमार्गको रोसी खोलामा जोखिम मोलेर यातायात सञ्चालन भइरहेको भन्दै वर्षायाम लागिसकेकाले दुर्घटना भएपछि पछुताउनुभन्दा समयमा नै दुर्घटना रोक्ने विषयमा गम्भीर बन्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा नाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख डोल प्रसाद अर्यालले बैठक सुरु गरे लगतै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आआफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले स्थानीय सुरक्षा निकायलाई जानकारी नदिई 12 एक दर्जन बढी सीमा नाकाहरूमा छड्के अनुगमन गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएसँगै चितवनबाट पथलैया पुग्नुभएका गृहमन्त्री गुरुङले पूर्वपश्चिम राजमार्गको पिलुवा हुँदै जितपुर सिमरा उपमहानगरपालिकाको बडहरुवासम्म पुग्नुभएको थियो। गृहमन्त्री गुरुङले हिजो वीरगन्ज सहित 12 सीमा नाकाहरूको अनुगमन गर्नुभएको थियो। शुक्रबार उहाँले पर्साको अलौ अमरपट्टी जानकी टोला र पन्टोक्का नाका पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद समेत गर्नुभएको थियो। सिमरा विमानस्थलमै उहाँले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला स्थित प्रमुखहरूलाई बोलाएर सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रण गर्न कडा निर्देशन समेत दिनुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोला खर्क राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। गए राति इलाम नगरपालिका 9 स्थित माई खोलामा वर्षासँगै सडक माथिबाट लेदो सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्लाधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। सडक अवरुद्ध भएपछि साना सवारी साधनका लागि एकतर्फी रूपमा आवत जावत गर्न सक्ने गरी पहिरो पछ्याउने प्रयास भइरहेको प्रमुख जिल्लाधिकारी ढकालले बताउनुभयो। लगातार लेडो सहित सडकमा झरिरहेको माटोका कारण ठुला सवारी साधन सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उहाँले बताउनुभयो। वैदेशिक रोजगारीबाट फर्किएपछि धनकुटाको साङ्गुडीगढी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले सुरु गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। 2 वर्ष अघि सुरु गरेको होमस्टे व्यवसायबाट विदेशभन्दा दोब्बर कमाइ हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको उहाँले बताउनुभयो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
धनकुटा जिल्लाको साङ्गुरीगढी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि सुरु गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाई र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनु भयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानु भएको छ, बाध्यताले जानु भएको छ, नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
1 रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्यान्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो।
होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ।
पहाडका गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
विराटनगर संवाददाताको रिपोर्टपछि अब लागौं डडेलधुरातर्फ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसतभन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको यो रिपोर्ट।
असार मानो रोपेर मुरी उब्जाउने समय। अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नु भन्दा पहिले गाइने भाकालाई बहिनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा बहिनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले भने निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। गन्यापथुरा गाउँपालिका 3 की खण्टी देवी बोहरा। अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा 10 हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
खेत गोठ हुन्थ्यो, गोल गोल पाटे, 5 दिन 6 दिन
डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6,120 हेक्टरमा हो, जसमध्ये हालसम्म करिब 2,000 पुग्दैछ। यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भित्रेको छैन, जसले गर्दा रोपाई मात्रै होइन अरू बाली नालीमा पनि प्रभाव परिरहेको छ, जसले गर्दा धान रोपाई ढिलो नै भइरहेछ।
पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
डडेलधुराको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। इरानको होर्मुज जल क्षेत्रमा पानामा झन्डा भएको एक पानी जहाजमा शनिबार ड्रोन आक्रमण भएपछि प्रतिक्रिया स्वरूप अमेरिकाले इरानमाथि नयाँ आक्रमण गरेको छ। अमेरिकाको केन्द्रीय सैन्य कमान्डले व्यावसायिक ढुवानी विरुद्ध निरन्तर आक्रमण भएपछि प्रत्यक्ष प्रतिक्रियामा इरानका लक्षित धेरै स्थानमा प्रहार गरेको जनाएको छ। अमेरिकाको सेनाले विज्ञप्ति मार्फत इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्न मौका दिएकोमा उसको सेनाले पानामा झन्डा भएको ट्याङ्करलाई उल्टै प्रहार गरेपछि पटक पटक त्यस्तो मौका नदिने निर्णय लिएको बताएको छ। यसैबीच इरानले पनि विज्ञप्ति प्रकाशित गरी बदलामा आफूले पनि कुवेत र बहराइन स्थित अमेरिकी पूर्वाधारमा मिसाइल र ड्रोन प्रहार गरेको बताएको छ। यसरी आक्रमण र गोली हानाहानका घटनापछि अमेरिका र इरान दुवैले एक अर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्। यसै गरी इजरायलले लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा पनि एकजनाको मृत्यु भएको छ। दिगो शान्तिको बाटो खोल्ने उद्देश्यले दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको एक दिनपछि इजरायलले लेबनानको दक्षिणी सहरले गरेको हवाई आक्रमणमा एकजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अब खेलकुद। मेक्सिको अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 2026 को नकआउट समीकरण पूरा भएको छ। आज सम्पन्न चरण समूहको अन्तिम खेलसँगै सहभागी 48 देशबाट 12 समूहको शीर्ष दुई र 8 उत्कृष्ट तेस्रो टोलीसहित नकआउट पुग्ने 32 टोलीको टुङ्गो लागेको हो। विश्वकपमा युरोपबाट सर्वाधिक 13 टोली नकआउट चरणमा पुगेका छन्। यस्तै अफ्रिकाबाट 9, दक्षिण अफ्रिकाबाट 5, उत्तर अमेरिकाबाट 3 र एसियाबाट 2 टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। नकआउट चरणमा सर्वाधिक विजेता अर्जेन्टिनाले विश्वकपको डेब्यू टोली केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ। अब मौसम। देशभर आगामी 4 दिनभित्र मनसुन विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी 3-4 दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ। यससँगै देशभर मनसुन सक्रिय हुने अपेक्षा गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित। अमेरिका र इरानद्वारा एक अर्का देशमा आक्रमण जारी। जारी युद्धविराम उल्लङ्घन गरेको दुबईको एक अर्कामाथि आरोप र अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 2026 को नकआउट समीकरण पूरा। नकआउटमा पुग्ने 32 टोलीको टुङ्गो। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।